यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गत माघ महिनामा देशभर 478 आगलागीका घटनामा 22 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क। आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच 9 बुँदे सहमति। नेपालमा विभिन्न भाषाको वर्ण निर्धारणका लागि ध्वनि विश्लेषण गर्न पहिलो पटक भाषा प्रयोगशालाको स्थापना। रूकुम पश्चिममा 15 महिनापछि भूकम्पले गरेको क्षतिको विवरण संकलन शुरू। र आज रिहा गर्ने थप 6 जना बन्धकको नाम हमासद्वारा सार्वजनिक।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। माघ महिनामा मुलुकभर 478 आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ती आगलागीका घटनाबाट 22 जनाको मृत्यु र 87 जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै आगलागीका घटनाबाट 17 परिवार विस्थापित भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट 68 घर 66 गोठमा क्षति भएको प्रहरी प्रवक्ता आचार्य ती आगलागीबाट 18,48,00,000 भन्दा बढ़ीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। मुलुकको कुल ग्राह्य उत्पादन जीडीपीको तुलनामा सार्वजनिक ऋणको दायित्व 45% नागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2081-82 माघसम्ममा सरकारी ऋण 26,11,06,00,00,000 रूपियाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा 50.87% र आन्तरिक ऋणको हिस्सा 49.13% रहेको छ। सरकारले चालू आर्थिक वर्षका लागि 5,47,00,00,000 सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। हालसम्म 2,90,57,00,00,000 रूपियाँ ऋण उठिसकेको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति 53.12% रहेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको 15 बैठकले चालू आर्थिक वर्षको योजना कार्यक्रम र बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकले प्रतिष्ठानको 9 सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरू योजनालाई कार्यान्वयनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पेश गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषदको सिफारिशमा सभाको सदस्यमा प्राध्यापक डाक्टर ब्रह्मदेव झालाई मनोनयन गरेको छ। प्रतिष्ठानमा कार्यरत पदाधिकारी शिक्षक र कर्मचारीहरूको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी 5% वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ। आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच 9 बुँदे सहमति भएको छ। हिजो मन्त्रालयमा भएको वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा 9 बुँदे सहमति भएको हो। सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने र नियमित कार्यमा फर्कने भएको छ। संघले चिकित्सकको सेवा सुविधा लगायतका सम्बन्धमा आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन थालेपछि संघ र मन्त्रालयबीच 2 चरणको वार्तापछि हिजो सहमति भएको हो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयकमाथि छलफल गरी टुंगो लगाउन 11 सदस्यीय उपसमिति गठन गरेको छ। छलफलका क्रममा विधेयकको दफापेक्षे सैद्धान्तिक रूपमा विवाद देखिएपछि समितिका सदस्यहरूको सुझाव अनुसार विधेयक सहमतिका आधारमा टुंगो लगाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुको संयोजकत्वमा 11 सदस्यीय उपसमिति गठन गरिएको हो। उपसमितिलाई निजामती विधेयकमा नमिलेका विषयहरूमा सहमति जुटाएर एक महिनाभित्र प्रतिवेदन समितिमा पेश गर्न समय सीमा तोकिएको छ। आगामी चैत 1-3 गतेसम्म काठमाण्डुमा हिमवत खण्ड कला साहित्य संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुँदैछ। सम्मेलनमा नेपाल, भारत, म्यानमार, भूटान, चीन, थाइल्याण्ड लगायत देशका गरी करिब 500 स्रष्टाहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत खण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला साहित्य संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुन लागेकामा खुशी व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजना हुन लागेको सम्मेलनको आयोजक समिति र सल्लाहकार सहितको टोलीको परामर्श बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताउनुभयो। उहाँले यसै हिमवत खण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको प्रसंग उल्लेख गर्नुहुँदै धरतीको यो भूभाग त्रेता युगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धन सम्बन्धी विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। सन् 1979 नोभेम्बरमा बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो। नेपालका विभिन्न भाषाको वर्ण निर्धारणका लागि ध्वनि विश्लेषण गर्न नेपालमा पहिलो पटक भाषा प्रयोगशालाको स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर हिजो भाषा आयोगमा एक समारोहको आयोजना गरी स्थापना गरिएको भाषा प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा मन्त्री पाण्डेले भाषाभाषीको अध्ययन अनुसन्धानका लागि प्रयोगशाला ऐतिहासिक हुने बताउनुभयो। समारोहमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालका मौलिक भाषाहरूको आफै अध्ययन गरी मापनहरू तयार गरिनुपर्ने बताउनुभयो। पहिलो पटक नेपालमा स्थापित भाषा प्रयोगशाला सम्बन्धी एक रिपोर्ट संवाददाता यशोदा अधिकारीबाट।
भाषा विचार आदान प्रदानको माध्यम हो। भावनाहरू व्यक्त गर्न जुन पारिभाषिक ध्वनिहरूको प्रयोग हुन्छन् ती सबै मिलेर एउटा पूर्ण भाषाको निर्माण हुने गर्दछ। भाषालाई लिखित रूपमा व्यक्त गर्न लिपिहरूको आवश्यकता पर्दछ। भाषामा कर्ता, कर्म र क्रिया आदिले एकअर्कालाई जोड़िरहेका हुन्छन्। नेपालमा अस्तित्वमा रहेका विभिन्न भाषाहरूको आफ्नै ध्वनि र वर्ण छन्। ध्वनिकै आधारमा वर्ण निर्धारण गरिएपछि भाषाको लेखन पद्धति अघि बढ़ने गर्दछ। हालसालै भाषा आयोगले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदनमा नेपालमा 131 भाषा रहेको उल्लेख छ। त्यसभन्दा अरू भाषाहरूका सन्दर्भमा पनि भाषाका अध्येताहरू खोज अनुसन्धानमा लागि परिरहेका छन्। त्यस्ता भाषाको ध्वनि तथा वर्ण निर्धारण गर्न पहिलो पटक नेपालमा भाषा प्रयोगशालाको स्थापना भएको छ। काठमाडौँ स्थित भाषा आयोगको एउटा कोठामा स्थापना गरिएको भाषा प्रयोगशालामा उच्च स्तरको रेकर्डिङ स्टुडियो रहेको छ, जसको माध्यमबाट भाषाहरूको ध्वनि र वर्ण छुट्याउन सकिने बताउनुहुन्छ भाषाविद डाक्टर कृष्ण प्रसाद चालिसे।
ध्वनिको चाहिँ पहिचान नगरिकन हामी वर्ण निर्धारण गर्दाखेरि धेरै समस्याहरू आए। ध्वनिको विश्लेषण गरेर वर्ण निर्धारण गरिसकेपछि त्यसको आधारमा लेखन पद्धतिको विकास गर्ने, अरू विकास गर्दै जान सकिन्छ।
प्रयोगशालामा भाषाहरूको अभिलेखीकरण, अध्ययन, अनुसन्धान र प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। प्रत्येक भाषाको आफ्नै विशेषता हुन्छन्। तर उचित रूपले ध्वनि र वर्ण निर्धारण गर्न नसक्दा कहिलेकाहीँ भाषिक समस्या पनि हुने गरेको गरिएको छ। भाषा ज्ञान संस्कृति र सम्पदा पनि हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे भाषा प्रयोगशालालाई ज्ञान जोगाउने हिसाबले प्रयोग गर्नुपर्नेमा जोड़ दिनुहुन्छ।
भाषाको वर्णहरू निर्धारणका क्रममा प्रयासरत छौं, तर ध्वनिको विश्लेषण गर्ने कुरामा हामी चुकेका छौं। यो प्रयोगशाला जुन प्रारम्भ भएको छ, यसबाट लाभ लिने गरी हामी लाग्नेछ।
हाम्रो मुलुक बहुभाषिक मुलुक हो। यहाँ अस्तित्वमा रहेका कतिपय भाषाहरू लोप हुने अवस्थामा छन्। भाषा रहे पहिचान रहने हुँदा लोपोन्मुख भाषाहरूको खोजबिन गरी पुनर्जागरण गर्नु जरूरी छ। भाषाका बारेमा विश्वमा धेरै अध्ययन अनुसन्धान भएका छन्। भाषिक नियम र पद्धतिहरू निर्धारण गरिएका छन्। नेपालको सन्दर्भमा भाषिक जनगणना मार्फत आफ्नै भाषिक परिभाषा निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर।
210 शब्दमा टेकेर अहिलेसम्म जो समाज भाषा वैज्ञानिक अध्ययन भएका छन्, भाषिक जनगणना एकचोटि चाहिँ हाम्रो देशमा हुनु पर्यो।
भाषा मानव मनका भावना व्यक्त गर्ने सशक्त माध्यम हो। भाषा बिना मानव जीवन कस्तो हुन्छ भनेर हामी कल्पना गर्नसम्म पनि सक्दैनौ। त्यसमा पनि मातृभाषा आमाको काखबाटै सिकिने भाषा हो। प्रचलनमा रहेका त्यस्ता भाषा भाषीहरूका साथै लोप हुने अवस्थामा पुगेका भाषाहरूको समेत भाषा वैज्ञानिक दृष्टिबाट अध्ययन हुनु जरूरी छ। त्यसका लागि भाषा आयोगले स्थापना गरेको भाषा प्रयोगशाला उपयोगी हुने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रूकुम पश्चिममा भूकम्पले गरेको क्षतिको विवरण संकलन शुरू भएको छ। भूकम्पको 15 महिनापछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित निजी आवासको विस्तृत क्षति संकलन डीडीए गर्न शुरू गरेको हो। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्राविधिकलाई तालिम दिएर फिल्डमा परिचालन गरेको जानकारी दिनुभयो। पहिलो चरणमा रूकुम पश्चिममा करिब 95 जना प्राविधिक परिचालन हुने प्राधिकरणका उपसचिव केसीले बताउनुभयो। सदरमुकाममा 45 जनालाई तालिम दिएर फिल्डमा पठाइसकिएको छ भने अन्यलाई 8-20 कोटमा तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। चौरजहारी नगरपालिका एकका भूकम्प प्रभावित काशीराम विकली प्राविधिकको टोलीले भूकम्पले क्षति गरेको घरको अवस्था निरीक्षण गर्नुका साथै परिवारको विवरण समेत सोधपूछ गरेर गएको बताउनुभयो। विस्तारको क्रममा रहेको मुगलिन पोखरा सड़क योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द गर्न थालिएको छ। तनहुँको बन्दीपुर गाउँपालिका 4 चुन पहरास्थित सड़क निर्माणको कार्यलाई तीव्रता दिनका लागि बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाश चन्द्र भण्डारीले जानकारी दिनुभयो। विमलनगर बजारदेखि नयाँ पुलसम्म करिब 500 मिटर सड़क खण्ड हिजोबाट एक महिनासम्म आंशिक रूपमा बन्द गर्न थालिएको छ। चैत 9 गतेबाट आवश्यकता अनुसार समय समयमा 45 मिनटदेखि 1 घण्टासम्मका लागि उक्त खण्ड बन्द गरिने मुगलिन पोखरा सड़क योजनाको पूर्वी खण्डले सूचना प्रकाशित गरी जानकारी दिएको हो। बागलुङको निसीखोला गाउँपालिका क्षेत्रमा 4 दिनदेखि विद्युत वितरण बन्द भएको छ। निसीखोला गाउँपालिका 4 जोगी थुम्कामा रहेको 120 किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजनाको विद्युत गृहको मेसिन बिग्रिँदा 4 दिनदेखि विद्युत उत्पादन बन्द छ। आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिका अन्तर्गतका 1313 घरमा विद्युत आपूर्ति बन्द हुनुका साथै त्यस क्षेत्रको व्यापार व्यवसाय र जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत सम्पन्न गरी सवारी साधन सञ्चालन गर्न थालिएको छ। पुलको क्षति पुगेको भागमा मर्मत सकेर पुलबाट एक सातापछि नियमित सवारी साधन सञ्चालन हुन थालेको सड़क डिभिजन कार्यालय चन्द्र निगाहपुरका इन्जिनियर गिरीश नन्दन प्रसाद तोरसले जानकारी दिनुभयो। पुल मर्मत गर्न भन्दै माघ 27 गतेदेखि पुलबाट सवारी साधन सञ्चालनमा रोक लगाई वैकल्पिक मार्गबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो। सरकारले समयमै नसर्ने रोगको जाँच गराउँ, दीर्घ जीवन बचाउँ भन्ने नाराका साथ फागुन महिनाभरि नसर्ने रोगहरूको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको छ। नसर्ने रोग पहिचान र समयमै उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरू गरेको अभियान अन्तर्गत पाल्पामा पनि बढ़ी भन्दा बढ़ी नागरिकलाई सहभागी गराउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
माथागढ़ी एक चितिपानीका हरिपन्थीले नियमित आफ्नो स्वास्थ्य जाँच गर्नुहुन्छ, तर यसपटक भने उहाँले सरकारले ल्याएको नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापन अभियानमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो।
टन्सन आएर नसर्ने रोग सम्बन्धीको टेस्ट गरे, जसले गर्दा सबैलाई आफ्नो रोग बारे निगरानी पनि हुन्छ, आफ्नो स्वास्थ्य कस्तो छ भन्ने कुरा जानकारी पनि हुन्छ।
नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले फागुन महिनाभरि नसर्ने रोगहरू रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन गरेको हो। देशभरिका सरकारी स्वास्थ्य संस्थाबाट एक महिनासम्म निशुल्क स्वास्थ्य जाँच हुनेछ। स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेल।
मधुमेह, उक्त रक्तचाप, मृगौला सम्बन्धी रोग र शरीरको उचाइ र तौलको अनुपात नाप्ने कार्यक्रम एक महिना अभियानको रूपमा सञ्चालन गर्ने भनेको छ। त्यसै अनुरूप सम्पूर्ण स्वास्थ्य संस्थाबाट त्यहाँ भएका उपलब्ध सेवाहरू यो एक महिनासम्म कन्टिन्यू सञ्चालन भइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार देशभरिका 753 स्थानीय तहमा यो अभियान सञ्चालन भइरहेको छ। पुनः स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेल।
उच्च 10 रोगहरू मध्ये 4 रोग त नसर्ने रोगहरू आइसक्यो, हाइपरटेन्सन सम्बन्ध पनि, त्यसपछि मधुमेहको रोग बढ़िरहेको छ। यसले गर्दा अब कार्यक्रमहरू सर्ने रोगलाई नियन्त्रणमै राखेर नसर्ने रोगलाई चाहिँ परिलक्षित भएर कार्यक्रमहरू आउन थालेका छन्।
जिल्ला प्रशासन कार्यालय पाल्पाले सरकारले ल्याएका कार्यक्रम सम्बन्धित कार्यालयले गरे नगरेको विषयमा रखवारी गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी।
हामीले अस्पतालबाट दिने चाहिँ अत्यावश्यक सेवा नियमित रूपमा भएको छ कि छैन, पब्लिकहरूले चाहिँ स्वास्थ्य सेवा सहज रूपमा पाएको अवस्था छ कि छैन, किन भन्दा अहिले नेपाल सरकारले थुप्रै खालका स्वास्थ्य सेवाहरू निशुल्क रूपमा प्रदान गर्नुपर्छ भनेको छ, कतिपय अशक्त व्यक्तिहरूले यसै पनि निशुल्क रूपमा स्वास्थ्य सेवा दिनुपर्छ भनेर भनेको छ।
ती काम चाहिँ भएको छ कि छैन भन्ने हामीले सूक्ष्म रूपमा हेर्ने काम गरिरहेको छ।
देशमा 1,40,90,000 नागरिक 30 वर्ष माथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य राखेर मन्त्रालयले नसर्ने रोगको पहिचानका लागि यो कार्यक्रम ल्याएको हो। रोग लागेर पछुताउनु भन्दा वर्षमा कम्तीमा एक पटक पुरै शरीर चेक जाँच गरी ढुक्क हुन स्वास्थ्य कर्मीको सुझाव छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै हाम्रा धर्मशास्त्रहरूले सेवालाई अत्यधिक महत्व र प्रधानता दिएको धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ। ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेश काजी श्रेष्ठको जीवनीमा आधारित व्यक्तित्व योगदान पुस्तकको हिजो लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रता हनन हुने भनेर सामाजिक सञ्जाल विधेयक विरूद्ध गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा आज जेनेभा जाँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदको 58 उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री राणा त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो। मन्त्रालयका अनुसार फेब्रुअरी 24 26 बैठक हुनेछ। बैठकमा मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले जनतासँगको सम्बन्ध सुधारका लागि यही फागुन 12 गतेदेखि तराई मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। माओवादी केन्द्रले हिजो पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी हुलाकी मार्गलाई आधार बनाएर तराई मधेस जागरण अभियान सञ्चालन गर्ने जानकारी दिएको हो। झापाबाट शुरू हुने जागरण अभियान तराई मधेसका समस्यामा केन्द्रित हुने र चैत 8 गते कञ्चनपुर पुगेर समाप्त हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। प्राकृतिक उपचार स्थलको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका 4 रहेको सिंगा तातोपानी कुण्डमा स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नान स्थलको क्षमता बढ़ाउन थालेको हो। अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टिनी विद्रोही समूह हमासले आज गाजा सिटीमा अपहरण मुक्त हुने छ जना बन्दकहरूको नाम सार्वजनिक गरेको छ। उनीहरू एलिया कोहेन, ओमेर सेम टोब, ओमेर वेनकन्ट, ताल सुहम, अवेरा मिंगिस्टु र हिसाम अल सयद नाम गरेका इजरायली नागरिक रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। उनीहरू छ जनालाई अपहरण मुक्त गरेको बदलामा इजरायली जेलबाट 602 जना प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने हमासको भनाई छ। 7 अक्टूबर सन् 2023 इजरायलमाथि आक्रमण गर्दा हमासले 251 जनालाई अपहरण गरेको थियो, जसमा नेपाली विद्यार्थी विपिन जोशी पनि पर्नु भएको थियो। तर रिहा हुनेहरूको सूचीमा अहिलेसम्म जोशीको नाम परेको छैन। नेपालले कूटनीतिक पहल भने जारी राखेको छ। जोशीको अवस्था अझै अज्ञात छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सार्वजनिक निकायहरूको बेरुजू वर्षिनी बढ्दै गएको छ। यसैबीच संघीय संसद सचिवालयले शुक्रबार काठमाण्डुमा आयोजना गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र संसदको भूमिका सम्बन्धी अन्तर्क्रियामा सांसदहरूले महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका विषयमाथि संसदमा छलफल गरिनुपर्ने धारणा राख्नु भएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूले महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक लेखा समितिमा मात्र नभई संसदमै छलफल गरिनुपर्ने धारणा राख्नुभयो। अन्तर्क्रियामा महालेखा परीक्षक तोयम रायाले बेरुजु बढ्दा सम्बन्धित लेखा उत्तरदायी अधिकारीलाई जिम्मेवार बनाइनुपर्ने र त्यसलाई उनीहरूको कार्य सम्पादन मूल्याङ्कनसँग जोड्न सक्नुपर्ने सुझाव दिनुभयो। महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन अनुसार तीनवटै तहका सरकारी निकायको हालसम्मको कुल बेरुजु 11.83 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। नेपालको मुख्य व्यापारिक नाका वीरगंजमा रहेको भन्सार कार्यालयले चालू आर्थिक वर्षको 7 महिनामा करिब 95 अर्ब रूपियाँ राजस्व संकलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब 8 अर्बले बढ़ी हो। वीरगंज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा 2.19 अर्ब राजस्व संकलन गर्न सरकारले लक्ष्य तोकेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले नेपाल धितोपत्र बोर्डको रियल नेटवर्थ सम्बन्धी निर्णय पुनर्विचार गरेर शेयर जारी गर्न सक्ने व्यवस्था गरिदिन सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ। धितोपत्र बोर्डको आईपीओ जारी गर्न रियल नेटवर्थ 90 भन्दा बढ़ी हुनुपर्ने भन्ने निर्देशनका कारण विभिन्न 42 जलविद्युत कम्पनीको आईपीओ अनुमति रोकिएपछि इप्पानले संसदको सार्वजनिक लेखा समितिलाई सो बाधा फुकाइदिन अनुरोध गरेको हो। नेपाली बजारमा शुक्रबार सुन्तोलाको 1,70,000 रूपियाँमा कारोबार भएको छ। बिहिबार प्रतितोला 1,71,000 खरिद बिक्री भएको सुन शुक्रबार 1,000 घटेर तोलाको 1,70,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:36 भयो भने सूर्यास्त भरि साँझ 6 बजे हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत माघ महिनामा देशभर 478 आगलागीका घटनामा 22 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क। आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीच 9 बुधे सहमति। नेपालमा विभिन्न भाषाको वर्ण निर्धारणका लागि ध्वनि विश्लेषण गर्न पहिलो पटक भाषा प्रयोगशालाको स्थापना। रूकुम पश्चिममा 15 महिनापछि भूकम्पले गरेको क्षतिको विवरण संकलन शुरू र आज रिहा गर्ने थप 6 जना बन्धकको नाम हमासद्वारा सार्वजनिक। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।